नमस्कार। बदलिदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप्र क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने च्याउ खेतीबाट आर्थिक उपार्जन गरेका झापा क्षेत्रका बासिन्दाको उन्नति बारेमा केन्द्रित छ। केही वर्ष अघिसम्म अर्काको अधिया गर्ने झापाका आदिवासी राजवंशीहरूले गरेको च्याउ खेती र यसबाट भएको आर्थिक उन्नति सुन्छौं।
फाइदा अखन छ, बहुतै फाइदा भयो। गेलै त सामान आर किनै छियै, फाइदा भेलै बहुतै भेलै। फाइदा
अब फाइदा त अब खोइले त बेच दै छु, अब कति हुँदै छ, अब त्यो अब महिना लागेपछि अब हिसाबबारीमा कसरी थाहा हुन्छ।
च्याउ खेतीबाट उन्नति गर्ने एक दम्पतिको सफलताको कथा सहित आवश्यक प्राविधिक ज्ञान र अवस्थाबारे पनि चर्चा गर्छौ। पुनर्वास भएर अमेरिका पुगेका शरणार्थीले गरेको व्यापारबाट भएको उन्नति पनि सुन्छौ।
मैले ग्रोसरी स्टोर जसमा साउथ एसियन मार्केटको नामबाट परिचित छ नेपाली मार्केट, नेपाली प्रोडक्ट पनि राखेको छु मैले, र मैले त्यही चलाएर म बिजनेस गरेर बसेर मैले 2 वर्ष भयो हजुर। मैले 10,000 लिएर 15,000 म कमाइ गर्छु।
यी सामग्री हामी केही बेरमा प्रसारण गर्नेछौ। अहिले चाहिँ झापा मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
झापाको मुख्य बजार दमकमा सौन्दर्य व्यवसाय फस्टाएको छ। एक वर्ष अघि गठन भएको सौन्दर्य व्यवसाय संघ झापाका अनुसार दमकमा 75 ब्युटी पार्लर छन्। सौन्दर्य व्यवसायमा लगभग 125 महिलाले रोजगारी पाएका छन्। दमकमा रहेका ब्युटी पार्लरले दिनको लगभग 2,50,000 रुपियाँ बराबरको आर्थिक कारोबार गर्छन्। सौन्दर्य प्रसाधनमा महिलाको बढ़दो आकर्षणले यो व्यवसायप्रति महिलाहरूको चासो बढ़ेको संघकी अध्यक्ष सरस्वती सुब्बा बताउनुहुन्छ।
भुटानीलाई बसोबासको व्यवस्था मिलाइएको झापाको खुदनाबारीमा रहेको शरणार्थी शिविरलाई झापाको बेलडाङ्गीमा स्थानान्तरण गर्ने काम शुरू भएको छ। हिजोबाट शुरू शरणार्थी शिविर स्थानान्तरण अन्तर्गत आज 20 परिवारका 146 जनालाई बेलडाङ्गीमा सारिएको छ। हिजो 20 परिवारका 96 जना शरणार्थीलाई सारिएको थियो। सन् 2008 शुरू तेस्रो देश पुनर्वास कार्यक्रममा सहभागी भएर जाने भुटानीको संख्या बढ़ेसँगै शरणार्थी शिविरलाई समायोजन गर्ने काम शुरू भएको हो। 7 शरणार्थी शिविरमध्ये पोहोर गोलधाप र टिमाई शरणार्थी शिविरका भुटानीलाई बेलडाङ्गीमा सारिएको थियो। बर्खायाम शुरू हुनु अघि नै खुदनाबारीका सबै भुटानीलाई बेलडाङ्गी शरणार्थी शिविरमा सार्ने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ। आउँदो जून महिनापछि भुटानी शरणार्थीलाई झापाको बेलडाङ्गी र मोरङको शनिश्चर्य शरणार्थी शिविरमा मात्रै राखिनेछ। यसैबीच अहिलेसम्म पुनर्वास हुने भुटानी शरणार्थीको संख्या 61,445 पुगेको छ। सबैभन्दा धेरै अर्थात 51,620 जना अमेरिकामा पुनर्वास भएका छन्। बाँकी शरणार्थी विभिन्न 7 देशमा पुनर्वास भएका छन्। आयोगका अनुसार अब शरणार्थी शिविरहरूमा 52,248 जना भुटानी शरणार्थी छन्। तीमध्ये 40,909 जनाले पुनर्वासको इच्छापत्र भरेका छन्। 11,339 जना भुटानी शरणार्थीले पुनर्वासप्रति कुनै चासो देखाएका छैनन्।
बढ़दो गर्मीसँगै हुने आगलागीका घटनाप्रति जनचेतना फैलाउन शरणार्थी शिविरहरूमा विभिन्न अभियान शुरू भएका छन्। सहायता संस्था लुथरन विश्व महासंघले बेलडाङ्गी 2 शरणार्थी शिविरमा आगलागी विरूद्ध चेतना बढ़ाउन पोस्टर, पम्पलेट र फ्ल्याक्स प्रिन्ट बाँडेको छ। बेलडाङ्गी 2 शरणार्थी शिविरमा गएको मार्च 1 तारीकमा भएको आगलागीबाट शरणार्थीका 60 छाप्रा नष्ट भएका थिए। यसैबीच बेलडाङ्गी 2 शरणार्थी शिविरका अग्नि पीड़ितलाई डेनमार्कमा पुनर्वास भएका भूटानी शरणार्थीले 46,936 रूपियाँ सहयोग गरेका छन्। भूटानी प्रागिक संस्था ब्रेन मार्फत सहयोग रकम उपलब्ध गराइएको हो।
तपाईं सुन्दै हुनुहुन्छ बदलिदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। जीवनशैलीमा परिवर्तन हुन आर्थिक गतिविधि बढ़नुपर्छ। आर्थिक उन्नतिका लागि सीप र जाँगर चाहिन्छ। केही वर्ष अघिसम्म अर्काको अधिया गरेर जीवन गुजारेका झापा गरामनीका आदिवासी राजवंशी समुदायले शुरू गरेको च्याउ खेतीबाट भएको उन्नति हेर्न हामी पनि उनीहरूको बस्ती घुमौं।
केही वर्ष अघिसम्म हन्ती राजवंशीको दैनिकी अर्कै थियो। बिहान उठेर पल्लो गाउँको चिया बगानमा चियाका पत्ती टिप्ने मेलोमा पुग्नुहुन्थ्यो। हिउँद बर्खा जाडो गर्मी केही नभनी चियाका मुना टिप्दा हात लाग्थ्यो दिनको त्यस्तै 150 रुपियाँ। हिजो आजको कमाईको मेलो बदलिएको छ। आफू समेत संलग्न समूहले भर्खरै शुरू गरेको च्याउ खेती र यसबाट भइरहेको फाइदा बारे हन्ती राजवंशी आफ्नै भाषामा यसो भन्नुहुन्छ।
बनबै छिए बेचै छिए, हमरा सबके इएह फाइदा बढ़िया लागै छै। फायदा अखन छै बहुते फायदा भ गेलै दू सामान आर किनै छियै फायदा भेलै बहुते भेलै फायदा यो चौक खेती मे एलै एकदम से तालीम देलकै सर आर एलै सिखेलकै एना एना करिहे अनि हमसब परालु सनलियै
आदिवासी राजवंशी समुदायका बस्ने घर प्राय त पराले झापरा नै हुन् पूर्वी झापाको गरामनी तीनको पगली बारीमा त्यस्तै बस्तीको बीचमा म पुग्दा एउटा भर्खरै बनेको पराले छाप्रो भित्र च्याउका बेर्ना भएका पराले डल्लाको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो शान्ति राजवंशी
यसलाई त्यो नयाँ परालको त्यो चुना पानीमा भिजाउनु पर्यो अनि मात्रै उसिन्नु पर्यो अनि उसिनेर त्यसलाई एकछिन सुकाउनु पर्यो सुखाएर अनि मात्रै त्यसमा चुना दबाई हालेर बिउ हालेर अनि मात्रै पोका बनाएर झुन्डाउनु पर्यो फाइदा भएको त अब फेरि गर्ने यो सबै हटाएर फेरि गर्ने फेरि सुरु गर्ने फेरि बनाउने बेच्ने राम्रो लाग्यो बुझियो यो यस्तै गर्नु थाल्छु अब बेच्छु गर्छु अब फाइदा त अब खोइले त बेच्दैछु अब कति हुँदैछ अब त्यो अब महिना लागेपछि अब हिसाब बारीमा कसरी थाहा हुन्छ
अर्काको खेतीमा अधिया गरेर जीविकोपार्जन गरिरहेका निर्धनहरूलाई अभावले गाँजेको हालतबाट मुक्ति पाइएला भन्ने आशा पलाएको छ थोर बहुत घर छेउमा समूह बनाएर गरिएको च्याउ खेतीको आयस्ता अहिलेसम्म हात हातमा भाग त लगाएका छैनन् उनीहरूले बितेका दुई महिनादेखि दैनिक सरदर 20 किलो च्याउ बेचेर आएको आयस्ता समूहमा राखेका छन् बिस्तारै उद्योग बढाउने सुर कसेका छन् पक्लीबारीका राजवंशीहरूले टेकबहादुर राजवंशी
लगानी त अब अहिले त मोटामोटी यसको सुरुमा टर निर्माण गर्दा धेरै नै लगानी भएको छ तर हामीले यसमा बिउ बिजन लगानी जम्मा जमिन मोटामोटी 40,000 जति बिउ बिजन प्लास्टिक भयो यिनीहरूमा लगानी गरेको छ यसको उत्पादन अब अहिलेसम्म चाहिँ 400 केजी नागिसकेको छ यसको बजार भाउ चाहिँ अब राम्रै छ अहिले बजारमा सर्वसाधारण अब यहाँ गाउँ यहीँ पनि खरिद गर्न आउँदाखेरि 100 रुपियाँ केजीले हामी दिइरहेको छौँ त्यो अनि अहिले त मार्केट पुर्याउनै सकेको छैन नि अन्त मान्छेहरू धेरै आउँदैछन् अहिले जस्तो अब बिर्तामोडका मान्छेहरू पनि अब यहाँ एकचोटि च्याउ लगिसकेपछि यहाँको च्याउ चाहिँ राम्रो छ भनेर यहीँका च्याउ लाँदैछन् 400 केजी बेच्दाखेरि अहिले त हाम्रो हिसाब गर्दाखेरि होइन त्यो बिउ बिजन चाहिँ उपर भइसकेको छ बिउ बिजनको जुन रकम हुन्छ त्यो उपर भइसकेको छ र अझै 2 महिना बाँकी नै छ भनौँ न लाभ राम्रै होला जस्तो आशा छ
भद्रपुर बिर्तामोड सडकको मुखैमा दाहिनेतिर यो राजवंशी बस्तीमा च्याउ खेती गरिन्छ भनेर चिनाउन परै बोर्ड राखिएको छ यसले व्यापारिक हिसाबले राम्रै विज्ञापन पनि भएकै छ च्याउ खेती गर्न थालेपछि च्याउ किन्न टाढा टाढाबाट पनि ग्राहकहरू आउन थालेका छन् लक्ष्मी राजवंशी
बिक्री त अब च्याउ निस्केपछि त भइरहेको छ बिक्री दिनभरि 20 किलो 25 किलो
तपाईँको परिवारमा को को हुनुहुन्छ
बुढा पनि छ छोरा पनि छ बुहारी पनि छ सानो एउटा छोरा छ कान्छ दुईटा छोरीको बिहे भइसक्यो
परिवार के कसरी चलाउनु भएको थियो त
पहिले यस्तै अब खेतीपाती जनबन कमाउँदै खाँदै
अब चाहिँ पुरै च्याउ खेतीमा त्यसो भए
पुरै च्याउ खेतीमा अरू मान्छेलाई पनि तालिम दिन्छु अब सिकिसक्यो पुरै
झापा गरामुनिको पक्लीबारीका राजवंशी परिवारहरूलाई च्याउ खेती गर्न आवश्यक तालिम सिप र स्रोत साधन जुटाइदिएको छ संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको लघु उद्यमशीलता विकास कार्यक्रमले गरामुनी क्षेत्रमा सहजकर्ताको रूपमा खटिँदै आएकी चनीमाया तामाङ
त्यहाँ चाहिँ एकदमै जोस जाँगरका राजवंशी समुदायका मान्छेहरूले काम गरिराख्नु भएको छ त्यहाँ समूहमा 10 जना हुनुहुन्छ अनि 10 जनाले चाहिँ उहाँहरूले चाहिँ हामी यस्ता अवस्थाका मान्छेहरूलाई चाहिँ टहरो निर्माण गरिदियो भने हामी चाहिँ काम गर्थ्यौँ हामी यस्तो अवस्थाका मान्छे हो एकदम गरिब पनि हो भन्ने कुराहरू हामीले त्यहाँ लक्षित वर्ग छनौट गरेर नै अनि त्यहाँ कार्यक्रम सञ्चालन गर्यौँ जसमा 2 टहरो पनि भन्यो अगाडि हामीले सिपमूलक तालिम 5 दिनको तालिम दियौँ अनि उहाँहरूको अहिले हालसम्म लागत भनेको 24,000 लागत मात्रै त्यति परेको छ र आमदानी 42,000 रुपियाँ चाहिँ आमदानी भएको छ
च्याउ खेती सुरु गर्नु अघि र त्यस पछाडि जीवन स्तरमा केही फेरिएको पाउनुभयो
उहाँहरू चाहिँ दैनिक रूपमा अब यो बगानमा चिया टिप्न चाहिँ जानुहुन्थ्यो होइन पहिला अनि कति चाहिँ घरमै बस्ने त्यतिकै काम नहुने होइन अब बालबच्चाहरू पढाउनु नि गाह्रो हुने अहिले आएर चाहिँ उहाँहरूले चाहिँ एकदम आफ्नो आयस्तरमा पनि वृद्धि होइन अब टन्टलापुर घाममा त्यो बगानमा जानु पनि परेन अनि त्यसैले उहाँहरू चाहिँ एकदम सन्तुष्टि त्यो आमदानी देखेर चाहिँ अब पछि चाहिँ यस्तो गर्छु भन्ने चाहिँ सोचाइ लिनुभएको छ
झापा गरामुनिका राजवंशी समुदायले च्याउ खेतीबाट गरेको उन्नति सुनिसकेपछि एकैछिन पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापा दुर्गापुरमा च्याउ खेतीबाट उन्नति गर्ने एक दम्पतिको संघर्ष र सफलताको कथा सुनौ
भारतको दार्जीलिङमा माइत गएको बेला तिला खत्रीले च्याउ बनाउने तालिम लिनुभएको थियो गरिखान के गरौं भन्ने दुविधा भएको बेला उहाँले सिक्नु भएको हो यो सिप
च्याउको सिलिन्डर भनिन्छ यसलाई च्याउ खेती भनेको हामीले पहिले नै तालिम लिएका थियौँ पछि गएर चाहिँ च्याउ खेती गरौँ न त तालिम लिएका कुराहरूलाई सदुपयोग गरौँ भनेर चाहिँ गर्न लागेको 59 सालदेखिको सुरु गरेको हो
झापाको पहिलो च्याउ उद्योग हो तपाईँहरूको?
हामीले थाहा पाउँदा चाहिँ हो, धेरै टिकिराखेको झापामा अहिले च्याउ खेती हाम्रो हो। च्याउको विशेषता भनेको च्याउ एक प्रकारको ढुसी नै हो, त्यसलाई चाहिँ प्रशोधन गरेर त्यो जङ्गलमा खाने च्याउ चाहिँ अत्यधिक विषादी, धेरै जसो चाहिँ विषादीहरू हुने हुनाले यसलाई प्रशोधन गरेर बिउ तयार गरेर अनि सुरक्षित तवरले रोपिन्छ, त्यसलाई खान योग्य हुन्छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापा दुर्गापुर खण्डमा पुगेपछि देखिन्छ एउटा च्याउ उद्योग, जहाँ घर वरिपरि बारी नै छोप्ने गरी बनाइएका छन् प्लास्टिकका टनेल। यही हो तिला र गोपाल खत्रीले चलाएको कसम उद्योग।
15-20 किलो च्याउ निकाल्दा पनि बेच्नलाई गाह्रो हुन्थ्यो, तपट्टि बाख्राको खोर थियो, त्यही खोर खाली गराएर चाहिँ त्यहाँ सफा गरेर गऱ्यौँ सुरुमा। त्यसपछि अर्को थप्दै गयौँ, त्यहाँबाट अर्को थप्यौँ, पुग्दैन फेरि अर्को थप्ने, त्यसरी अहिले 11-12 टनेल छन्। प्लास्टिकका पनि छन्, यस्तो टिनका पनि छन्। यो पनि एउटा मेलो हामी जस्ताले गर्नुपर्ने हो, पाको मेरो भकाले बाहिर फेरो हापझाप गर्न नसक्नेले यो च्याउ खेती आनन्दले घरमा बसेर गर्न सकिन्छ। हाम्रो चाहिँ गर्दै जाँदाखेरि त्यति पुग्न गएको हो, हामीले एकैचोटि 40 लाख निकालेर चाहिँ यो सबै गरेका होइनौँ। तर एउटा एउटा टनेल बनाउने, त्यहाँको च्याउ निकाल्दै बेच्दै फेरि अर्को बनाउँदै त्यसरी गर्ने, हामीले सुरुमै 40 लाखको चाहिँ यो गरेर बनाएका होइनौँ, 40 लाखको एस्टिमेट गरेर त्यो खालको लगानी गऱ्यौँ।
40 लाख भन्दा बढीको लगानी, सरदर 10 जनासम्मलाई 12 कालको रोजगारी, उद्योगको रेखदेख सबै परिवारले नै गरिरहेको छ। 5 जनाको परिवार निकै मेहनती छ, दिनको 50 किलो भन्दा बढी नै च्याउ बिक्री हुन्छ।
7-8 हजारदेखि सुरु गरेको, अहिले त एभरेजमा राख्दाखेरि 40-50 किलो भन्नुपर्छ दैनिक।
तपाईँकोमा यो जुन च्याउका डल्ला भनौँ न गट्टा कतिवटा छन् अहिले?
यो 17 हजार छन्। डेली 12-15 किलो बिउ हामीहरू रोपिरहेका हुन्छौँ बाह्रै महिना। च्याउ फस्टाउने त धेरै जाडो पनि होइन, धेरै गर्मी पनि होइन, एकदम मिडियम खालको वातावरण चाहिन्छ।
तपाईँको खेतीपाती बगान वस्तु सबै यही?
सबै यही हो।
सुरुका दिनका कुरा बेग्लै छन्। च्याउको खेती गर्ने रे भन्ने खबर खत्री परिवारका आफन्तले सुन्दा धेरैले ओठ लेप्र्याएका थिए, कतिले त गरिखाना कुनै राम्रो उपाय सोच भनेर सुझाएका पनि थिए। यस्तै अन्यलको बेला सानो लगानीबाट सुरु गरिएको उद्योगले च्याउको स्वाद चिनायो अनि व्यापार पनि बढाउँदै लग्यो।
अचम्मै थियो हामीलाई, आफैलाई पनि के हो जस्तो लाग्थ्यो नि, के गर्न लाग्यौँ अब कस्तो हुने हो के हुने हो जस्तो लाग्थ्यो नि। 50-60 किलो च्याउ बिक्री हुन्छ हाम्रो, लानु पर्दैन कहीँ पनि। फलाए त्यसरी बिक्री गर्न सक्यौँ भने नेपालको छ, हामीले जस्तै अर्ग्यानिक फलाएका छन् भने राखिदिन्छौँ, नत्र त्यही इन्डियाबाट आएको च्याउहरू हामीहरू राख्दैनौँ। हाम्रो च्याउ त यहीँबाट जाने हो, जान चाहिँ त्यसरी व्यापारीलाई दिएका छौँ र पनि कसैको बिहे बटुलो वर्तमानमा यताउति भएको बेला अर्डर आउँछ, तिनीहरूको आपूर्ति दिन्छौँ। खान त सिक्किमदेखिका मान्छेले खाइदिन्छन्, यहाँको च्याउ काठमाडौँतिर पनि लान्छन्, विदेशतिर सुकुटी जान्छ
च्याउको सुकुटी।
हजुर, 50-60 किलो बडा बढी भयो, 100 किलै भयो भने त धेर हुन्छ, बिक्री भइसक्दैन, त्यसलाई चाहिँ टिपेर सुकाइदिने, त्यो सुकुटी हुन्छ। अब विदेशमा छोराछोरी हुनेहरू, विदेशबाट आउनेहरू, साथीलाई कोसेली लाने, अभिभावकहरूले आफ्नो बच्चाहरूलाई पठाउने, त्यसरी जान्छ विदेश।
झापाको बजारमा दिनमा कम्तीमा 300 किलो च्याउको हाताहाती माग रहेको जान्ने सुन्नेहरू बताउँछन्। चल्तीको भाउमा यति च्याउको मोल 20,000 रुपियाँ हाराहारी पुग्छ। झापाका दर्जन बढी साना ठूला च्याउ उद्योगको उत्पादनले नपुगेर कमसल गुणस्तरको भए पनि भारतीय च्याउ समेत खपत हुन्छ।
हाम्रो च्याउ भनेको अर्ग्यानिक हिसाबको हुन्छ, बाहिर इन्डियाबाट जुन आउँछ त्यो च्याउ चाहिँ तपाईँको नि तरल नपकाइकन दबाई मेडिसिनबाट बनाएर आएको हुन्छ, अनि त्यसले गर्दाखेरि हाम्रो नाफा चाहिँ एकदमै कम्ती छ। अहिले हाम्रा खास त्यत्रो छैन, खालि कामदारहरू चलिरहेछ, लगभग दिनको सोचौँ न 1,000 च्याउ भन्दा बिजनेस भन्नाले अब साधारण दोकान सोकान यस्ता आउँदै हो गरियो हो, जागिर भन्नाले विदेशतिर गइयो, विदेशमा गएर 2-3 वर्ष बस्यो, कतारमा बस्यो, 3 वर्ष बसेर आइयो हो, त्यसपछि आएदेखि सुरु गरेको बस यही हो।
च्याउ खेती गरेको देख्नु भएर सुरु गरेको?
च्याउ खेती भन्नाले मेरो जस्तो मिसेजले चाहिँ इन्डियामा हो, त्यसपछि आएर सुरु गरेको, त्यस पछाडि त अनेकको उसमा तालिम पनि गरियो हो। लगनशीलता साथ गरौँ भने नि हुन्छ, तर मान्छेले छोडिदिइहाल्छ बिचमा हो, तपाईँको जाडो महिनामा गर्छन् अलिअलि हो, गरिमा लागेपछि अलिकति समस्या भएपछि छोडिदिइहाल्छन्। गरिमा चाहिँ दिएर एकदम ध्यान पुर्याउनुपर्छ, गरिमा चाहिँ तपाईँको एकदम यो चिसो हरमेसा राखी छोड्नुपर्छ, तल भुइँ पनि चिसो, माथि छानो पनि चिसो, मेन्टेन गरिरहनुपर्छ।
च्याउ ढुसी प्रजातिको वनस्पति हो, यसमा प्रोटिनको मात्रा बढ्ता हुन्छ। दशकदेखि च्याउ खेती गरिरहेका खत्री दम्पतिलाई च्याउका फाइदा र यसका पारखी बारे राम्रै ज्ञान छ।
च्याउमा धेरै प्रकारका पौष्टिक तत्त्वहरू पाइन्छन्,
जुन चाहिँ हामीले हरियो सागसब्जीमा पाउन नसकेको र यसमा फ्याट कम हुन्छ, तत्त्वहरू बढी राम्रो धेरै हुन्छ। च्याउमा प्रोटिन हुन्छ, प्रोटिन भए तापनि हानिकारक प्रोटिन हुँदैन।
च्याउ कस्ता मानिसहरू बढी रुचाउँदा रहेछन्?
पहिले भनेको बाहुनले खान नहुने यताउति कुराहरू आउँथे, अहिले चाहिँ सबैले बुझिसकेर यो चाहिँ लगाइएको वनस्पति हो एक प्रकारको खान हुने भनेर सबैले खान सिकेका छन्। अहिले नेपालमा चाहिँ छिटो खान जान्यौँ, च्याउ मिठो हुन्छ, स्वादिलो पनि हुन्छ र यो चाहिँ धेरै कुराको आपूर्तिहरू गर्छ। जस्तै हाम्रो खानाहरूमा पौष्टिक तत्त्वहरू सधैँभरि खाइएको हुँदैन, च्याउ खाएपछि चाहिँ अरू कुरा खानुपर्ने आवश्यकता पर्दैन।
झापा दुर्गापुरका तिला र गोपाल खत्रीले चलाएको च्याउ उद्योगबाट राम्रो कमाई भइरहेको छ। अब एकैछिन च्याउको बजार, खेतीको अवस्था, यसमा दिनुपर्ने ध्यान लगायतका बारेमा चर्चा गरौं। साथी गोपाल गर्तौलाले झापाको अनारमनिका रामबहादुर खत्रीलाई भेट्नु भएको छ। उहाँको अनुभव र च्याउ खेतीबारे उहाँकै कुरा सुनौ।
पुरानो रूपले हेर्ने भने चाहिँ अब च्याउ खाओस् न च्याउको बाद जानुस्, यस्तो किसिमको पनि छ उखान चाहिँ। तर अहिलेको युगमा अहिलेको परिवर्तनलाई चाहिँ हेर्ने हो भने च्याउ एकदम स्वास्थ्यको लागि राम्रो चिज हो। यसमा शुद्ध अर्ग्यानिक चिज हुन्छ, बिउको माध्यममा चाहिँ केमिकल बेगर हुँदैन। जस्तै अब गहुँ धान र अन्न बाली जुनसुकै चिजहरूबाट, जस्तै काठको भुस, यिनी चिजहरूबाट बिउ उत्पादन भइरहेको छ र यिनी चिजलाई परिवर्तन गराउनु, एउटा उसको सम्पूर्ण कुराहरू बदल्नको लागि चाहिँ केमिकल प्रयोग हुन्छ। त्यो भन्दा पछाडि विषादी कुनै चिज पनि प्रयोग हुँदैन। यदि तपाईँले कुनै पनि कृषकले यो हावाभरिमा लागेर भिटामिन हाल्ने, राम्रो फलाउने, धेरै उब्जनी गर्ने भन्नुभयो भने उहाँहरूको च्याउको स्तर घट्छ।
हामी कहाँ यहाँ चल्तीका च्याउ के जातका छन्?
मिल्की व्हाइट, मिल्की व्हाइट एउटा बटम भन्छौँ, बटम च्याउ पनि भन्छौँ, त्यो गोलो आकारको हुन्छ। र अर्को साजिर काजु, साजिर काजुको कलर कालो हुन्छ। अर्को चाहिँ कन्ने च्याउ, जुन कन्ने च्याउ अहिले हाम्रो झापा जिल्लामा तराई बेल्टमा हुने चाहिँ यो कन्ने च्याउ हो। र कन्ने च्याउ यहाँको लागि हेर्दाखेरि तराईको लागि अति उपयुक्त छ, सस्तो छ, निम्न वर्गको किसानहरूलाई यसमा धेरै ठुलो राहत छ र यसमा व्यापारी हिसाब किताबले हेर्ने हो भने यसमा धेरै फाइदा गरेको छ।
रामजी, च्याउ कस्तो तापक्रम, कस्तो हावापानीमा हुने वनस्पति हो?
कन्ने च्याउ वेस्टर भन्छौँ, वेस्टरका तीनटा जातिहरू छन्, ती हुन् एउटा चाहिँ मिल्की व्हाइट र व्हाइट बटम, साजेर काजु। यो तीन जातका च्याउहरू तराईको बेल्टमा भइरहेको देखिन्छ र जस्तै यो चाहिँ एकदम यसको अवस्था, यो यसलाई तापक्रम मिलाउनु पर्ने अवस्था कस्तो देखियो भनेदेखि, जब यसको बिउ उत्पादन गरिन्छ त्यो गर्दा पनि यसमा चाहिँ लाग्ने मेटेरियलहरू चाहिँ जाडो अवस्थामा बेग्लै र गर्मी अवस्थामा बेग्लै। जस्तै तराईमा हाम्रोमा अहिले निम्नतम अहिले चाहिँ 30 डिग्रीदेखि लिएर 45-50 डिग्रीसम्म हुन्छ। त्यो अवस्थामा च्याउ चाहिँ अब मर्ने, धेरै चाहिँ बिग्रिने भएको कारणले यो मिल्की व्हाइट बटम, साजेर काजो र कन्ने च्याउ यो चाहिँ यो बेल्टमा हुने हो। जसरी 51 टेम्परेचर जब 51 सम्म पुग्छ, तापक्रम पुग्छ, त्यो अवस्थासम्म खपात भएकोले यो देखिन्छ।
च्याउ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्?
च्याउ खेती गर्दाखेरि सबैभन्दा पहिला आफू दक्ष हुनु पर्यो। कसरी गर्ने, त्यसलाई कसरी चाहिँ उत्पादन गर्ने भन्ने कुराहरू विविध कुराहरू छन्। एक नम्बरमा पर्यो तपाईँको सबैभन्दा पहिला सफा पराल हुनु पर्यो। पराल चाहिँ सकनभर 1 साल पुरानो भन्छौँ हामी, यदि छैन भने पनि, नयाँ पराल छ भने पनि त्यसलाई चाहिँ 2-2.5 महिनासम्म कुन्यु लगाएको त्यस्तो परालहरू भयो भने उपयुक्त छ। त्यो चाहिँ कस्तो हुनु पर्यो भने सफा पराल हुनु पर्यो, हरियो हुनु भएन, जसरी धान लडेर लत्रेको माटोमा लागेको पराल हुनु भएन। यो चिजलाई पहिला काट्ने, 4-6 इन्चको टुक्रा बनाउने, त्यसलाई धुने, सफा पानीले धुने, फेरि तपाईँको यसमा तातो पानीमा बफ्याउनु पर्ने हुन्छ। यसलाई 45 मिनटदेखि 1 घन्टासम्म पराल बफ्याउने। पराल बफाइसकेपछि तपाईँको ओभानो भएर बाहिर निक्लिन्छ, प्याकेटिङ गर्ने अवस्थामा मुठीमा हालेर निचोर्ने। यदि तपाईँ त्यो पानी परालबाट झर्छ भने च्याउ रोप्नको लागि उपयुक्त छैन। र प्लास्टिकको मुख बाँधिसकेपछि तपाईँले उल्टाउने, उल्टाएर त्यसलाई गोलो पारेर 4-4 इन्चको लेभल, जसरी पराल हाल्ने 4-4 इन्च लाउँदै जाने र बिउलाई वरिपरि लगाउने, दाना बिउलाई बाहिरपट्टि यसो हेर्ने, आफूले भित्रबाट लगाउने, बाहिर अनुहारले हेर्ने र यसरी एउटा बाहुनले रेखिहाले जस्तो तरिकाले हाल्नुपर्ने हुन्छ। एवं रिपले तपाईँले प्याकेटिङ गर्ने गरिसकेपछि त्यसको मुख एकदम कसिलो बाँध्ने, प्लास्टिक खुम्चेको हुनुहुँदैन। जति चिल्लो भयो, जति खदाई भयो, राम्रो भयो, च्याउ चाहिँ गुणस्तर निक्लिन्छ, राम्रो अवधिसम्म हुन्छ र यसको अवधि व्यापारी हिसाब किताबले 30-60 दिनसम्म हो। र अब तपाईँ कति टिक्छ, यो च्याउ कतिसम्म लास्टिङ गर्छ, कतिसम्म फल्छ भनेर हेर्नुहुन्छ, परीक्षण गर्नुहुन्छ भने 90 दिन हो र 90 दिनको अवधिमा यसले 5 किलोसम्म उब्जा दिएको हामीले पाएका छौँ। यो अवस्थामा यो दिनमा च्याउको भाव होलसेल रेट अहिले 80 रुपियाँ राखिरहेका छौँ हामीले र जसरी अब 80 रुपियाँ हुँदा पनि जनतालाई यहाँ अब हामीले पुर्याउन सकिरहेका छैनौँ, पुगेको छैन। अब हाम्रो फर्महरूमा आउँछ, मागहरू आउँछ, अहिले बिए वर्तमानमा पहिला हामीहरू मासु लिन्थ्यौँ, अब चाडबाड जस्तो हिसाबले गर्थ्यौँ, त्यो सिस्टम हट्यो अहिले। जस्तै बिहेमा वर्तमानमा यी विविध कार्यहरूमा यसको च्याउको प्रयोग बहुत भयो।
बन्द कोठामा च्याउ खेती गरेको देखिन्छ प्राय, उज्यालो देखाउनै नहुने हो कि?
तपाईँको एक नम्बर सफा ठाउँ हुनु पर्यो, गाई वस्तुको गोबर जहाँ हाम्रो घुसुना झिङ्गा लाग्छ त्यो ठाउँमा यो सम्भव छैन यो चिज। यदि कुनै पनि तपाईँहरूले त्यस्तो चिज लगाउनु भएको छ र त्यस्तो नजिक छ भने त्यो चिजबाट तपाईँलाई फाइदा होइन घाटा हुन्छ, यो अनुभव भएका कुराहरू छन्। त्यसले गर्दाखेरि तपाईँहरू सफा ठाउँ हुनु पर्यो, टहरो राम्रो निर्माण गर्नु पर्यो, अलिकति हावा चाहिँ कन्ट्रोल गर्ने र त्यसरी कालो पारेर अँध्यारो पारेर राख्नुपर्ने अवस्था देखिँदैन, पर्दैन त्यो कुराहरू।
च्याउको अब बजारको कुरा गरौँ, यसको बजार कतिको व्यवस्थित र राम्रो छ अहिले?
अहिलेको अवस्थामा अब खासै हाम्रो यो च्याउको त्यति व्यवस्थित देखिँदैन। जसरी अब हामी त्यत्रो ठुलो ठुलो हिसाबले हामीले यहाँ अहिले भनौँ न त्यसरी अब बजार मार्केटमा त्यति दिने हिसाबमा सकेका छैनौँ। जब अब अलिक धेरै लाउने भनेको एउटा दुर्गापुरमा देखिरहेछ, उहाँले अब के कस्तो स्रोतमा गरिराख्नु भएको छ। जसरी अब मेरोमा अहिले 1200 पोकाहरू छन् र यो अवस्थामा खोइ हामीले त अब यो पुर्याउनै सकेका छैनौँ। जसरी यहाँ यो व्यापारीहरू हुनुहुन्छ, उहाँहरू हाम्रो घर घरमा आइरहेको हुनुहुन्छ, उहाँहरूले भन्नुहुन्छ हामीलाई दिनुहोस् पारीको च्याउ किन लिने, हामी स्वदेशी मान्छे स्वदेशकै पैसा लिउँ न, स्वदेशमै जाओस् भन्ने उद्देश्य छन चाहिँ अब। र बजार व्यवसायको लागि त्यति आपत मैले देखेको छैन च्याउमा।
झापा र मोरङमा पछिल्लो समय विभिन्न सिपमूलक तथा आय आर्जनका कामबाट स्थानीयले धेरै उन्नति गरेका छन्। यसले उनीहरूको जीवन समृद्ध बनाएको त छ नै समाजको आर्थिक गतिविधि पनि बढाएको छ। यिनै क्षेत्रबाट विभिन्न मुलुकमा पुनर्वास भएका भूटानी शरणार्थी पनि हिजो आज नयाँ ठाउँमा विभिन्न व्यवसाय गरेर आफूहरूलाई समृद्ध बनाइरहेका छन्। 4 वर्ष अघि अमेरिकाको जर्जिया पुनर्वास भएका दिलीप दाहालसँग साथी श्रीधर पौडेलले गर्नुभएको कुराकानी।
हाउसम्यान एज अ हाउसम्यानको काम गरेँ, मैले 3-4 महिना त्यहाँ हाउसम्यान गरेँ, मलाई रमाइलो भएको थियो। बिस्तारै बिस्तारै चाहिँ अरू भुटानीहरू पनि जब सेटलमेन्ट हुन थाल्नुभयो उहाँहरूसँग पनि भेटघाट भयो होइन। सुरुका दिन सङ्घर्षमय भए तापनि बडा रमाइलो थियो।
त्यतिखेर तपाईँलाई काम खोज्नलाई गाह्रो थियो होला, काम पाउनु कहाँ गएर काम पाउने कस्ता काम गर्ने भन्ने समस्या थियो होला नि त, तपाईँले भने जस्तै रमाइलो थियो
सुरुमा। मलाई हजुर मलाई चाहिँ केही पनि समस्या भएन, म आएको 1.5 महिनादेखि मलाई मेरै एजेन्सीले काम खोजिदियो होइन। 4 महिना होटेलमा काम गरेँ, त्यस पछाडि वर्ल्ड डिक्या फार्मर्स मार्केटमा एज अ क्यासियर म 14 महिना काम गरेँ।
तपाईँहरू परिवारमा को को पुनर्वास हुनुभएको थियो, कतिजना हुनुहुन्थ्यो?
त्यतिखेर म एक्लै आएको थिएँ होइन, त्यस पछाडि 1.5 महिना पछाडि आमा बुवा अनि भाइ र बहिनी हामी रिजोइन भयो।
अहिले चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ अमेरिकाको जर्जियामा?
नेपालबाट आउने दाजुभाइ 3 जनालाई भेटेँ, धनु तिमल सिन्हा, राजु थापा र दीपक पहाडी। उहाँहरू चाहिँ सफल एउटा यहाँ चाहिँ बिजनेसम्यान हुनुहुन्छ, उहाँहरूको साथ लागेर एउटा उहाँहरूले ल भाइ एउटा चाहिँ पसल खोल्नु पर्यो भन्ने कुरा गर्नुभयो। अनि मैले भने मसँग त्यस्तो पैसा पनि थिएन सुरुका दिनमा, र उहाँहरूको साथमै काम लागेर म काम एउटा साउथ एसियन मार्केट भन्ने उहाँहरूले खोल्नुभयो। त्यस पछाडि उहाँहरूसँग 6 महिना जति काम गरेँ, त्यस पछाडि त्यो पसल मैले आफै लिएँ र म अहिले चाहिँ ग्रोसरी स्टोर जसमा साउथ एसियन मार्केटको नामबाट परिचित छ नेपाली मार्केट, र जहाँ नेपाली प्रोडक्ट पनि राखेको छु मैले, र मैले त्यही चलाएर म बिजनेस गरेर बसेर मैले 2 वर्ष भयो हजुर।
तपाईँको यो बिजनेसबाट कमाईको अवस्था कस्तो छ?
मैले आफ्नै समाजको 2-3 जनालाई मैले काम पनि दिएको छु, र मेरो फ्यामिली बिजनेस जस्तै हो, मेरो श्रीमती बुवा र म सबै काम गर्छौँ, हामी त्यहीँ काम गर्छौँ, र 2-3 जना 1 जना पार्ट टाइम 2 जना फुल टाइम, अरू मैले आफ्नै समाजका उहाँहरूलाई पनि काम दिएको छु र राम्रो छ।
कमाईको हिसाबले मौद्रिक किसिमको आर्थिक किसिमको कुरा गर्ने हो भने कति जति कमाई गर्नुहुन्छ तपाईँले प्रति महिना?
खासै भन्नुपर्दा मैले 10,000 लिएर 15,000 म कमाई गर्छु।
यो कमाई त्यहाँ चलेको व्यापार व्यवसाय, तपाईँको प्रतिस्पर्धी व्यापार व्यवसाय अथवा त्यहाँ रहेका अरू व्यापार व्यवसायको हिसाबको तुलनामा कस्तो खालको कमाई हो?
अब यो चाहिँ मेरो राम्रो कमाई हो होइन, जस्तै अब मेरो चाहिँ त्यो 10-15,000 चाहिँ मेरो नेट प्रफिट हुन्छ होइन। अब त्यो चाहिँ मेरो बिजनेस हिसाबले हो, म पनि काम गर्छु त्यहीँनिर, अब सबैजनाको इम्प्लोइ खर्च सर्च काटेर मेरो अहिले 17,000 जति चाहिँ मेरो एक्सपेन्डिचर छ, म महिनामा चाहिँ 80,000 जति बेच्छु, त्यसमा मेरो 35% मार्जिन हुन्छ।
तपाईँको पसलमा के सामान राख्नु भएको छ बिक्री गर्नको लागि?
अब मेरोमा चाहिँ खाने कुरा सबै साग सब्जी जस्तो नेपालमा तपाईँ तरकारी पाउनुहुन्छ, ग्रोसरीहरू पाउनुहुन्छ, जस्तो नेपालमा त्यस्तै छ सबै कुरा। मसँग चाहिँ तुने बोडीदेखि लिएर सबै कागतीदेखि लिएर एप्पल अङ्गुर त्यो भयो, यता चामल सबै होइन, अनि नेपालबाट पनि सामान आउँछ मेरो, जस्तै छुर्पी भयो, त्यसमा अर्को मोमो मसला भयो, मिट मसला, सबै कुरा मान्छेलाई दैनिक उपभोग गर्ने जिनिसहरू मेरोमा सबै छ।
यस्ता सरसामानहरू कसरी तपाईँको पसलसम्म पुग्छन् त?
म चाहिँ जर्जियामा छु होइन, न्युयोर्कमा चाहिँ हिमालयन फुड भन्ने एउटा ऊ छ, उहाँहरूले चाहिँ त्यो सामानहरू इन्टरनेसनल आयात निर्यात गर्नुहुन्छ, उहाँहरूले नेपालको प्रडक्ट ल्याउनुहुन्छ र म उहाँहरूसँग होलसेलमा सामान किन्छु।
तपाईँको ग्राहकहरू चाहिँ को हुन्?
म्याक्सिमम चाहिँ दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, सबै कुरा पाइने, नेपाली बोलेर पाइने जिनिस, किनभने यहाँ चाहिँ तपाईँको लगभग 6,000 हारालीमा भुटानी दाजुभाइ दिदीबहिनीहरू सेट लाउनु भएको छ। त्यसै कारणले अब अरूतिर जाँदाखेरि अङ्ग्रेजी बोल्नु पर्ने, मेरोमा आउँदाखेरि अङ्ग्रेजी बोल्नु पर्दैन, बुढाखाडा सबैजना नानी सबैजनाहरू आउनुहुन्छ होइन, जो हुनुभएको छ र पहिलादेखि यहाँ बसोबास गर्नुहुन्थ्यो होइन, उहाँहरू हुन् र 25% चाहिँ अन्य विभिन्न देशबाट आउनुभएका उहाँहरू हुनुहुन्छ।
तपाईँले आफ्नो व्यापार व्यवसाय सुरु गर्दाखेरि केही आर्थिक भनौँ न पैसाको जोहो गर्नु पर्यो होला, त्यो पैसा कसरी जोहो गर्नुभयो सुरुमा?
सुरुमा मसँग केही रकमहरू मैले जम्मा गरेका थिएँ र मैले साथीभाइहरूसँग त्यहाँबाट आफ्ना आफन्तसँग केही रकम मैले चाहिँ उहाँहरूसँग बाँकी लिएँ होइन, र मैले लगभग 1,00,000 जति डलर त्यति ठिक पारेर मैले दोकान लिएँ र त्यो चाहिँ मैले 6 महिना उहाँहरूको सबैको तिरिसकेर म अहिले राम्रै आफ्नै उसमा चलाइराखेको छु। हजुर,
तपाईँले यसरी व्यापार सुरु गर्नुभएछ, यस्तो व्यापारमा अमेरिकाका विभिन्न सङ्घ संस्था अथवा त्यहाँका ब्याङ्कहरूले लगानी गर्ने अवस्था हुँदो रहेछ कि रहेनछ?
एकदम हुन्छ, उहाँहरूले लगानी गर्नुहुन्छ, तर मैले चाहिँ अब सुरु सुरुमा अब एकैचोटि अब लोन लिनको लागि अलिकति मलाई पनि धक लाग्यो र आफ्नो क्रेडिट पनि बनाउनु पर्ने हुनाले गर्दाखेरि मैले चाहिँ उहाँहरूबाट लोन लिनुभन्दा अब आफ्नै दाजुभाइ दिदीबहिनीहरूसँग सर सपोर्ट गरौँ न भनेर चाहिँ अलिअलि गरेर त्यसरी चाहिँ मैले गरे हो होइन, मैले चाहिँ 40-50,000 मसँग मलाई ऋण थियो र बाँकी मेरो आफ्नै पैसा थियो।
यो थियो पुनर्वास भएर अमेरिकाको जर्जिया पुगेका दिलीप दाहालले अमेरिकामा सुरु गर्नुभएको व्यापार र यसबाट भएको उन्नति बारे गरिएको कुराकानी।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंग एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भूटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौं। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।